ਜਿਹੜੀਆਂ ਲੋੜਾਂ ਮਿਲਦੀਆਂ ਨੇ ਉਹ ਜੇ ਸਫ਼ਰ ਵਿੱਚ ਜਾਵੇ ਤਾਂ ਉਹਦੇ ਜਿਉਂਦੇ ਰਹਿਣ ਦੀ ਜਿਹੜੀ ਹੈਗੀ ਉਮੀਦ ਹੈਗੀ ਹੈ, ਉਹਦੇ ਘਰੇ ਰੋਟੀ ਪੱਕਦੀ ਹੈ, ਇਹ ਮਤਲਬ ਹੈਗਾ ਵਾ ਤਾਂ ਮੁਲਕ ਦੀ ਤਰੱਕੀ ਹੁੰਦੀ ਹੈ। ਜੇਕਰ ਤੁਸੀਂ ਜਿਹੜਾ ਗਾਮੇ ਮਾਝੇ ਦੀ ਤਰੱਕੀ ਨੂੰ ਟੱਪਰਾਂ ਕਰਕੇ ਦੇਖਦੇ ਹੋ ਕਿ ਫਲਾਣੇ ਚੌਧਰੀ ਦੀ ਤਰੱਕੀ ਹੋਈ ਆ, ਉਹ ਤਰੱਕੀ ਮੁਲਕ ਦੀ ਤਰੱਕੀ ਕਦੇ ਨਹੀਂ ਹੁੰਦੀ। ਇਹ ਫਾਰਮੂਲਾ ਹਿੰਦੁਸਤਾਨ 'ਤੇ ਵੀ ਲਾਗੂ ਹੁੰਦਾ ਅਤੇ ਪਾਕਿਸਤਾਨ 'ਤੇ ਵੀ ਹੁੰਦਾ। ਜੀ
ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ। ਤੁਸੀਂ 13 ਬਾਗੀ MNAs ਦਾ ਜ਼ਿਕਰ ਕੀਤਾ, ਇਲੈਕਟੇਬਲਸ ਯਹਾਂ ਵੀ ਆ ਗਏ, ਔਰ ਇੰਡੀਆ ਹੋ ਜਾਂ ਪਾਕਿਸਤਾਨ ਹੋ, ਮਤਲਬ ਹਾਲਾਤ ਇਸੀ ਤਰ੍ਹਾਂ ਸਹੀ ਹੈ। ਇਲੈਕਟੇਬਲਸ ਦੀਜ਼ ਆਰ ਦਾ ਪੀਪਲ ਹੂ ਹੈਵ ਦੇਅਰ ਓਨ ਇੰਟਰਸਟ। ਤੁਸੀਂ ਜ਼ਿਕਰ ਨਹੀਂ ਕੀਤਾ, ਅਮੈਰੀਕਾ ਦੇ ਫੋਰਨ ਮਿਨਿਸਟਰ ਮਾਈਕ ਪੋਂਪੀਓ ਵਾਜ਼ ਇਨ ਇੰਡੀਆ, ਔਰ ਇੰਡੀਆ ਕੇ ਸਾਥ ਕਾਫੀ ਪੀਂਗੇ ਬੜਾਈ ਗਈ, ਉਸਕਾ ਵੀ ਕੁਛ ਜ਼ਿਕਰ ਕਰੇ।
ਜ਼ਿਕਰ ਤਾਂ ਇਹਨੂੰ ਮੈਂ ਹੋਰ ਢੰਗ ਨਾਲ ਕਰਾਂਗਾ ਅਰਫਾ ਜੀ। ਗੱਲ ਇਹ ਕਿ ਉੱਥੇ ਦੇ ਜਿਹੜੇ ਦੌਰਿਆਂ ਦੇ ਵਿੱਚ ਪਿਛਲੇ ਸਮੇਂ ਵਿੱਚ ਵੀ ਅਮਰੀਕਾ ਦੇ ਕਈ ਸਾਰੇ ਬਿਆਨ ਆਉਂਦੇ ਰਹੇ ਨੇ, ਹਿੰਦੁਸਤਾਨ ਨੂੰ ਥੋੜ੍ਹਾ ਚਾਹ ਚੜ ਜਾਂਦਾ ਸੀਗਾ ਕਿ ਦੇਖੋ ਜੀ ਅੱਜ ਕੱਲ੍ਹ ਅਮਰੀਕਾ ਹੈਗਾ ਉਹ ਸਾਡੇ ਨਾਲ ਜੱਫੀਆਂ ਪਾਉਂਦਾ ਜ਼ਿਆਦਾ ਪਾਉਂਦਾ ਹੈਗਾ ਵਾ ਅਤੇ ਪਾਕਿਸਤਾਨ ਨਾਲ ਘੱਟ ਪੈਣ ਲੱਗ ਗਈਆਂ, ਪਰ ਇਹ ਪਤਾ ਹੋਣਾ ਚਾਹੀਦਾ ਕਿ ਅਮਰੀਕਾ ਕਿਸੇ ਦਾ ਜਿਹੜਾ ਹੈਗਾ ਸਕਾ ਨਹੀਂ ਹੈਗਾ, ਨਾ ਹੀ ਉਹ ਪਾਕਿਸਤਾਨ ਦਾ ਹੋਇਆ ਕਦੇ, ਨਾ ਹੀ ਹਿੰਦੁਸਤਾਨ ਦਾ ਹੋਇਆ। ਸੋ ਜਿਵੇਂ ਉਸਤਾਦ ਦਾਮਨ ਸੀ, ਜੇ ਮੈਂ ਗਲਤ ਨਾ ਹੋਵਾਂ, ਸਾਡੇ ਸ਼ਾਇਰ ਸਾਹਿਬ ਕੋਲ ਹੀ ਬੈਠੇ ਨੇ, ਉਹਨਾਂ ਨੇ ਕਿਹਾ ਸੀ ਕਿ ਸਾਡੇ ਹੁਕਮਰਾਨਾਂ ਨੂੰ ਜੇ ਦੌਰਾ ਵੀ ਪੈਂਦਾ ਵੀ ਅਮਰੀਕਾ ਦਾ ਹੀ ਪੈਂਦਾ, ਸਾਡੇ ਵੀ ਹੁਕਮਰਾਨਾਂ ਦਾ ਇਹੀ ਹਾਲ ਹੈ, ਦੌਰਾ ਅਮਰੀਕਾ ਦਾ ਹੀ ਪੈਂਦਾ ਹੈਗਾ। ਸੋ ਇੱਥੇ ਹੁਣ ਗੱਲ ਹੈ ਕਿ ਜਨਾਬ ਨੇ ਅਮਰੀਕਾ ਦੇ ਇੱਕ ਤਾਂ ਕਹਿ ਦਿੱਤਾ ਕਿ ਹਿੰਦੁਸਤਾਨ ਦੇ ਵਿੱਚ ਜਿਹੜੀ ਮਾਈਨੋਰਿਟੀ ਹੈ ਉਹਦੀ ਹਾਲਤ ਕੋਈ ਬਹੁਤੀ ਚੰਗੀ ਨਹੀਂ ਹੈਗੀ। ਫਿਰ ਉਸ ਤੋਂ ਬਾਅਦ ਵਿੱਚ ਹਿੰਦੁਸਤਾਨ ਦੇ ਜਿਹੜੇ ਵਜ਼ੀਰ ਨੇ ਉਹਨਾਂ ਨੇ ਅਮਰੀਕਾ ਦੇ ਵਜ਼ੀਰ ਨੇ ਜਿਹੜੇ ਉਹਨਾਂ ਨੇ ਆ ਕੇ ਆਖ ਦਿੱਤਾ ਕਿ ਭਾਈ ਤੁਹਾਡੇ ਮੁਲਕ ਦੇ ਵਿੱਚ ਜਿਹੜੇ ਹੈਗੇ ਇੱਕ ਤਾਂ ਮਾਈਨੋਰਿਟੀ ਵਾਲਾ ਮਸਲਾ ਵੀ ਉਠਾਇਆ, ਦੂਜਾ ਜਿਹੜਾ ਇਰਾਨ ਨਾਲ ਜਿਹੜਾ ਉਹਨਾਂ ਦੇ ਜਿਹੜੇ ਸੰਬੰਧ ਨੇ ਉਹਦੇ ਕਰਕੇ ਜਿਹੜਾ ਹੈਗਾ ਸਾਡੇ ਸੰਬੰਧਾਂ ਦੇ ਵਿੱਚ ਅੜਿੱਕਾ ਪੈ ਸਕਦਾ ਹੈਗਾ। ਤੀਸਰੀ ਗੱਲ ਜਿਹੜੀ ਇੱਕ ਅੱਜ ਸਾਹਮਣੇ ਇੱਕ ਹੋਰ ਰਿਪੋਰਟ ਆਈ ਹੈ ਆਰਫਾ ਜੀ, ਉਹ ਹੈਗੀ ਹੈ ਕਿ ਸੰਯੁਕਤ ਰਾਸ਼ਟਰ ਦੇ ਮਨੁੱਖ ਅਧਿਕਾਰਾਂ ਬਾਰੇ ਕਮਿਸ਼ਨ ਹੈ ਜਿਹੜਾ ਮਾਈਨੋਰਿਟੀ ਜਿਹੜਾ ਹਿਊਮਨ ਰਾਈਟ ਕਮਿਸ਼ਨ ਹੈਗਾ, ਉਹਦੇ ਜਿਹੜੇ ਦਫ਼ਤਰ ਦੇ ਵੱਲੋਂ ਸੋਮਵਾਰ ਨੂੰ ਜਾਰੀ ਕੀਤੀ ਰਿਪੋਰਟ 'ਚ ਕਿਹਾ ਗਿਆ ਕਿ ਭਾਰਤ ਤੇ ਪਾਕਿਸਤਾਨ ਕਸ਼ਮੀਰ ਦੀ ਜਿਹੜੀ ਸਥਿਤੀ ਵਿੱਚ ਸੁਧਾਰ ਲਿਆਉਣ ਤੇ ਉਹਨਾਂ ਵੱਲੋਂ ਪਹਿਲ ਦੀ ਰਿਪੋਰਟ ਪ੍ਰਗਟਾਈਆਂ ਚਿੰਤਾਵਾਂ ਨੂੰ ਦੂਰ ਕੀਤਾ ਜਾਵੇ, ਕਿਉਂਕਿ ਜੋ ਇੰਡੀਆ ਦਾ ਵਾਲਾ ਕਸ਼ਮੀਰ ਹੈ ਉਹਦੇ ਵਿੱਚ ਹਿੰਦੁਸਤਾਨੀ ਸਰਕਾਰ ਜ਼ੁਲਮ ਕਰ ਰਹੀ ਹੈਗੀ ਆ, ਤੇ ਪਾਕਿਸਤਾਨ ਵਾਲੇ ਕਸ਼ਮੀਰ ਦੀ ਹਾਲਤ ਵੀ ਕੋਈ ਬਹੁਤੀ ਵਧੀਆ ਨਹੀਂ, ਪਰ ਹੋਇਆ ਹਿੰਦੁਸਤਾਨ ਕਹਿ ਰਿਹਾ ਕਿ ਜਿਹੜਾ ਸਾਡੇ ਵਾਲਾ ਕਸ਼ਮੀਰ ਆ ਉਹਦੇ ਬਾਰੇ ਰਿਪੋਰਟ ਝੂਠੀ ਹੈ। ਪਰ ਮਸਲਾ ਇਹ ਹੈਗਾ ਕਿ ਬਿਪਤਾ ਭਾਈ ਤੋਂ ਸਾਰੇ ਹੀ ਕਹਿੰਦੇ ਨੇ, ਪਰ ਸਮੱਸਿਆ ਕਿ ਜਿਹੜੇ ਲੋਕ ਪੱਥਰ ਮਾਰਦੇ ਨੇ ਉਹ ਪੱਥਰ ਕਿਉਂ ਮਾਰਦੇ ਨੇ? ਜੇਕਰ ਸਰਕਾਰਾਂ ਨੇ ਲੋਕਾਂ ਦੇ ਦਿਲ ਜਿੱਤੇ ਹੋਣ ਤਾਂ ਉਹ ਪੱਥਰ ਕਦੇ ਨਾ ਮਾਰਨ। ਸਾਡੀਆਂ ਹਕੂਮਤਾਂ ਨੂੰ ਜਿਹੜਾ ਹੈਗਾ ਵਾ ਜਿਹੜਾ ਕਸ਼ਮੀਰ ਆ ਇਹਦੀ ਹਾਲਤ ਇਸ ਤਰ੍ਹਾਂ ਦੀ ਹੋ ਚੁੱਕੀ ਹੈ, ਉਹਨਾਂ ਨੂੰ ਸਿਰਫ ਤੇ ਸਿਰਫ ਕਸ਼ਮੀਰ ਇੱਕ ਜ਼ਮੀਨ ਦਾ ਟੁਕੜੇ ਵਾਲੇ ਦੇਖਦੇ ਨੇ, ਲੇਕਿਨ ਉਸ ਟੁਕੜੇ ਤੇ ਰਹਿਣ ਵਾਲੇ ਲੋਕਾਂ ਨਾਲ ਸਾਡੀਆਂ ਸਰਕਾਰਾਂ ਦੀ ਕੋਈ ਹਮਦਰਦੀ ਨਹੀਂ, ਇਹ ਇੱਕ ਦੁੱਖ ਵਾਲੀ ਗੱਲ ਹੈ ਜੀ।
بہت شکریہ برہان وانی کی۔ برسی کا بھی موقع ہے کشمیر میں، جموں کشمیر پہ اور زیادہ پابندی ہے۔ تسی ہن ذکر کیتا کہ پاکستان دے کشمیر دی بھی حالت دی چنگی نہیں، اٹس یور پرسپیکٹو، پر آئی تھنک سو پیلٹ گنز کا استعمال آزاد کشمیر میں نہیں کیا گیا جتنا استعمال انڈیا میں کیا گیا ہے۔ آئی ول ڈیفینیٹلی ڈیفینڈ اٹ۔
یس، میں تے میری وائف پچھلے 2 سال پہلا نا اسی اوتھے انڈین کشمیر دے وچ گئے سیگے، جتھے او بچیاں دے جڑے چھڑے والیاں بندوقاں مار کے نہ کیتا گیا سی، کیونکہ میری وائف اپنی میری وائف وکیل بھی ہے تے ایکٹیوسٹ بھی ہے ਤੇ ਮੈਂ ਪੇਸ਼ੇ ਤੋਂ ਜਰਨਲਿਸਟ, ਤੁਹਾਨੂੰ ਪਤਾ ਹੀ ਹੈ ਕਿ ਅਸੀਂ ਉਹਨਾਂ ਇਲਾਕਿਆਂ ਦਾ ਦੌਰਾ ਕੀਤਾ ਸੀਗਾ, ਉਹਨਾਂ ਜਿਹੜੇ ਹੁੰਦੇ ਬੱਚਿਆਂ ਨੂੰ ਮਿਲ ਕੇ ਵੀ ਆਏ ਸੀਗੇ। ਸੋ ਜਦੋਂ ਇਸ ਤਰ੍ਹਾਂ ਦੀਆਂ ਜਿਹੜੀਆਂ ਉਸ ਮੁਲਕ ਦੇ ਵਿੱਚ ਇਸ ਤਰ੍ਹਾਂ ਦਾ ਕੁਛ ਹੋਵੇ, ਜਿਹੜੇ ਮੁਲਕ ਨਾ ਆਪਣੇ ਆਪ ਨੂੰ ਬਹੁਤ ਬੜਾ ਡੈਮੋਕ੍ਰੇਟਿਕ ਮੁਲਕ ਕਹਿੰਦਾ, ਘੱਟੋ ਘੱਟ ਉਹਦੀ ਡੈਮੋਕ੍ਰੇਸੀ ਉੱਤੇ ਧੱਬਾ ਜ਼ਰੂਰ ਹੈ।
ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ ਸ਼ਿਵਿੰਦਰ ਜੀ, ਆਈ ਲੁੱਕ ਫਾਰਵਰਡ ਟਾਕਿੰਗ ਟੂ ਯੂ ਔਨ ਥਰਸਡੇ ਅਗੇਨ। ਆਈ ਡੂ ਅਪੋਲੋਜਾਈਜ਼ ਫਾਰ ਬੀਇੰਗ ਲੇਟ ਟੂਡੇ ਐਂਡ ਇਨਸ਼ਾਅੱਲਾ ਥਰਸਡੇ ਕੋ ਫਿਰ ਮੁਲਾਕਾਤ ਹੋਗੀ। ਅਭੀ ਦੀਜੀਏ ਵੈਂਸਡੇ, ਆਈ ਐਮ ਸੌਰੀ, ਆਈ ਅਪੋਲੋਜਾਈਜ਼, ਔਨ ਵੈਂਸਡੇ ਵਿਲ ਮੀਟ ਅਗੇਨ। ਥੈਂਕ ਯੂ ਵੈਰੀ ਮੱਚ, ਥੈਂਕ ਯੂ ਵੈਰੀ ਮੱਚ ਸ਼ਿਵਿੰਦਰ ਜੀ। ਅਬ ਆਪਕੋ ਲੇਕਰ ਕੇ ਚਲਤੇ ਹੈ ਜਨਾਬ ਲਿਆਕਤ। ਮੈਨੇ ਆਪਸੇ ਕਹਾ ਜੀ ਪੋਲੀਟੀਸ਼ੀਅਨ ਬੜੇ ਕਮਾਲ ਕੇ ਲੋਕ ਹੋਤੇ ਹੈ। ਲਿਆਕਤ ਭਾਈ ਮੋਹਤਰਮਾ ਬੇਨਜ਼ੀਰ ਭੁੱਟੋ ਸਾਹਿਬ ਕੇ ਸਾਥ ਕਾਮ ਕਰਤੇ ਰਹੇ ਹੈਂ, ਔਰ ਬਟ ਹੀ ਇਜ਼ ਵੈਰੀ ਮਾਈ ਵੈਰੀ ਸਵੀਟ ਬ੍ਰਦਰ ਆਫ ਮਾਈਨ, ਅ ਵੰਡਰਫੁਲ ਪਰਸਨ ਇਜ਼ ਹੀਅਰ ਗੈਸਟ ਟੂਡੇ। ਔਰ ਮੈਂ ਡਾਕਟਰ ਖਾਲਿਦ ਜਾਵੇਦ ਕੇ ਬਾਰੇ ਮੈਂ ਉਨਕੀ ਪ੍ਰੋਫਾਈਲ ਦੇਖ ਰਹੀ ਥੀ, ਡਾਕਟਰ ਸਾਹਿਬ ਪ੍ਰੋਫੈਸ਼ਨਲੀ ਡਾਕਟਰ ਵੀ ਹੈਂ। ਡਾਕਟਰ ਸਾਹਿਬ ਆਪਕਾ ਅਗੇਨ ਆਪਕਾ ਵੰਸ ਅਗੇਨ ਆਈ ਥੈਂਕ ਯੂ ਫਰੋਮ ਬੋਟਮ ਆਫ ਮਾਈ ਹਾਰਟ। ایک اچھے شخص کے ساتھ، ایک اچھے رائٹر کے ساتھ، ایک ان ایجوکیٹڈ اینڈ اے سرونگ پرسن جو کہ ہیومینٹی کو بھی سروس دے رہا ہے، ٹو ہیو اے پروگرام ود دیٹ پرسن از این آنر فار اس۔ تھینک یو ویری مچ ڈاکٹر صاحب۔ آپ نے ایم بی بی ایس کیا اور رائٹر، تو آپ یو آر رائٹنگ سنس ایور، تو تھوڑا سا بتائیے اپنے پروفیشن کے ساتھ ساتھ یہ لکھنا اور پھر مختلف چیزوں کو اٹینڈ بھی کرنا، کیا پولیٹیکل وابستگی بھی تھی آپ کی کوئی؟
ہاں اس لحاظ سے، یعنی پہلے تو نہیں تھی، بنا دی گئی، اور شاید بعض کا بنانی پڑتی ہے، کیونکہ میں میڈیکل کالج کا اسٹوڈنٹ تھا 77 میں، جب بھٹو صاحب کا جو تختہ ہے وہ پلٹا گیا جنرل ضیاء کی حکومت، ہمارا کوئی تعلق نہیں تھا کسی پارٹی سے،
تب تک آپ میں سیاست نہیں تھی،
ہاں لیکن وہ یعنی اسٹوڈنٹ لائف، جو اسٹوڈنٹ پالیٹکس ہوتی ہے اس میں ضرور تھا، لیکن وہ بھی ہماری ایک انڈیپینڈنٹ گروپ تھا، وہ ایسا نہیں تھا جیسے وہ
لیاقت بھائی والی پالیٹکس،
کچھ پارٹیوں کی جو بیس پہ کرتے ہیں وہ نہیں تھا، تو وہ بہرحال جب مارشاء اللہ آیا اور وہ جو پاکستان کے اندر بہت جمہوری اور انسانی حقوق کی خلاف ورزیاں ہوئیں، اور وہ پتہ ہے وہ بہت خوفناک پیریڈ،
جی سر،
سر عام کوڑے مارے گئے، لوگوں کو پھانسیاں دی گئیں، تو وہ ایک ایسا، میرا خیال ہے بہت سارے لوگ اس بارے میں دکھی تھے، لکھنے والے کا یہ ہوتا ہے کہ ہم دوسرے لوگوں کے دکھوں کو یا ان کی خوشیوں کو ہی بیان کرتے ہیں،
صحیح
باتیں تو سب کے دین میں ہوتی ہیں،
جی سر،
تو اتفاق سے میں اس وقت اسٹوڈنٹ تھا، نوجوان تھا، 22-1 سال میری عمر تھی جب یہ، پھر میں نے یہ نظم لکھی، میں باغی ہوں، وہ لکھی تو دیکھیں، اب آپ نے سنی ہے، اس میں کسی پارٹی کا تو ذکر نہیں ہے
کسی کا ذکر،
لیکن پارٹی اگر کوئی اس کو اپنا لے تو وہ جو دوسری جو اپنا لے اس کی جو مخالف پارٹی ہے وہ یہ سمجھتی ہے کہ یہ اسی کے لیے لکھی گئی،
اس کی پاداش میں آپ کو کیا سزا ہوگی،
اس کی پاداش میں جو سزا تھی وہ تو کافی بھگتی، لیکن وہ ہمارا حصہ تھا، ٹانگے بازو توڑ دیے گئے، کچھ سزا وغیرہ ہوئی، یعنی ہاسپٹل میں اریسٹ تھا، پولیس کسٹڈی میں، تو وہ میں سمجھتا ہوں کہ وہ تو ایک اپنے حصے کا دیا جلانے کا،
آپ کی کسی پولیٹیکل پارٹی سے وابستگی نہیں تھی، مگر پھر بھی اس کی سزا بھگتنا پڑی،
لیکن اس وقت آپ یہ کہہ سکتی ہیں کہ اس وقت یہ چونکہ 80 کی بات ہے، تو اس وقت فرسٹ یعنی بھٹو صاحب کی پہلی برسی ہم نے ضرور منائی تھی،
تو جھکاؤ تو ہوگا نا، وہ جھکاؤ جو ہے وہ پھر،
لیکن وہ اس وقت جو ہے نا، یعنی آپ سمجھ لیں کہ دو ہی گروپ بن چکے تھے، باقی سارے ختم ہو گئے تھے،
صحیح،
اب اس کے اندر نظریاتی حوالے بھی ایک دوسرے کے ساتھ گڈ مڈ ہو گئے تھے، یعنی ایک وہ کہتے تھے کہ جی جو یہ بھٹو صاحب کو جو ہے ظلم ہو رہا ہے، اور اسی کے ساتھ وہ جوڑتے تھے کہ ان کے ساتھ چونکہ ظلم ہو رہا ہے لہذا ڈیموکریسی کے ساتھ بھی ظلم ہو رہا ہے، وہ ایک چیزیں اکٹھی ہو گئیں، لیفٹ والے بھی اور لبرل کچھ لوگ بھی وہ سارے ادھر ہو گئے، باقی کے سارے لوگ دوسری طرف تھے، تو وہ اس حساب سے ہم نے بھٹو صاحب کی پہلی برسی منائی، ایک ایسا شخص جو پاکستان کا پہلا الیکٹڈ پرائم منسٹر تھا، جس نے پاکستان کو کانسٹیٹیوشن دیا وغیرہ وغیرہ، جو بھی چیزیں تھیں، تو اس کی پاداش میں، یعنی وہ 4 اپریل میں ان کی برسی تھی، پر وہ ایک ٹینشن شروع ہو گئی، تو اسی میں پھر آگے چل کے ہم
آپ کو
بھگتنا پڑا
ڈاکٹر صاحب آپ پیڈیٹیشن ہیں، ڈاکٹر ہیں، کہاں پہ آپ پریکٹس کرتے ہیں؟
میں بیسیکلی میں فیملی فزیشن ہوں،
ہاں
میں نے لاہور میں ہی پریکٹس کی ہے، اب تو نہیں کر رہا، کافی سال سے میں نے پریکٹس نہیں کی، اس کے کیونکہ بعد میں پھر میں رائٹنگ میں چلا گیا، کچھ لکھنے میں چلا گیا، تو میں نے کل بھی لیاقت صاحب کو بتایا تھا کہ بہت سارے کام دوسروں کے لیے کرنے پڑتے ہیں، کچھ کام اپنے لیے کرنے پڑتے ہیں، تو ڈاکٹر بننا بھی شاید ماں باپ کی زیادہ خواہش تھی، تو جب ان کی خواہش پوری کر دی تو پھر اپنی خواہش بھی پوری کی جائے،
پھر آپ لکھنے کی طرف آئے،
ہاں میں نے لا بھی کیا، پھر میں نے ماسٹر پولیٹیکل سائنس بھی کیا۔
ڈاکٹر صاحب ابھی آپ نے میں باغی ہوں پوئم کو اگر میں دیکھتی ہوں، اور میں ضیاء الحق کا تو ایک المیہ سب سے بڑا تھا کہ طالبان آئے، یعنی ہمیں ریلیجیسلی ڈیوائڈ کر دیا، ایم کیو ایم کا، یعنی پاکستان میں لوگوں کو حصے بخروں میں تقسیم کر دیا تھا، بٹ آئی تھنک سو یہ جو اس وقت مادر پدر آزاد قومیں چل رہی ہیں، جب میں پیچھے کی طرف مڑ کے دیکھتی ہوں تو ایران میں انقلاب جب آیا تھا تو سختی کی زور پہ آیا تھا، آپ کو بھی پتہ ہی ہے، ٹھیک ہے، ایون یہ 21ویں صدی میں گنگم سٹائل پہ بچوں نے مل کے ڈانس کیا، سارے بچوں کو جیل ہو گئی، ایران کی بات، ٹرکی کی بات آپ کر کے دیکھ لیں، आज इंडिया की बात अगर आप करते हैं तो इंडिया में अपेरेंटली आई थिंक सो इट्स द वन ऑफ द बेस्ट डेमोक्रेटिक कंट्री ऑफ द वर्ल्ड इंडिया, मगर अगर आप अंदर से देखते हैं तो क्या डेमोक्रेसी है वहां पे?
देखिए ये बात ये है, हमारा शायद कुछ एक प्रॉब्लम ये है कि हम एक वो कहते हैं इन्फिनिटी या एक बहुत एक इंतहाई परफेक्शन
आइडियलिज्म
की तरफ जाते हैं। इंसान जो है वो बड़ा मशहूर अरबी का एक मकोला है कि अल इंसान मुरक्कबुल निसाय खता वल नसियान, तो खता और नसियान भूल जो का तो वो एक
मुरक्कब
है, उससे आप परफेक्शन
एक्सपेक्ट
ना करें। हमारी सोसाइटी में या ये एक एक्सट्रीम है कि हम कहते हैं कि या इंसान को फरिश्ता होना चाहिए या दूसरी तरफ नीचे शैतान हो जाता है, तो ये बात मैं इस पे नहीं बिलीव करता। जितना भी देखें वो कहते हैं ना जी कि जो डेमोक्रेसी है वो बदतरीन जमहूरियत बेहतरीन आमरियत से बेहतर होती है, ये बिल्कुल सही बात है। इसलिए कि आप अगर हिस्ट्री उठाकर देखें तो इंसानों ने जितनी तरक्की आप की है, पैदा तो पता नहीं कब से हुए हुए हैं, लेकिन उस जमाने में उन्होंने तरक्की करनी शुरू की है जबकि उनको उनको जमहूरियत के जरिए उनके वजूद का एहसास दिलाया गया कि उनको सोसाइटी में उनकी अहमियत है उनकी राय की। और तो अब आगे इंसान जो अभी तेजी से बढ़ा है, तो आप अगर देखेंगे फर्क क्या है, ये पहले क्यों नहीं हुआ? क्योंकि पहले हर चीज के ऊपर बहुत थोड़े लोग थे काबस, अभी भी है वो कब्जा भी पूरी तरह इंसान यानी अवाम के पास, जिसको आप कहते हैं जहां जमहूरियत है वहां पे आप 100% जमहूरियत नहीं कह सकते कि वहां पे आ गई है, फलाई रियासत भी कोई 100% किसी की नहीं होती। लेकिन अगर हम कंपैरिजन करते हैं एक दूर अफ्तादा अफ्रीकी मुल्क को या पाकिस्तान का, तो पाकिस्तान भी उसी लेवल पे चला गया है किसी तरक्की याफ्ता मुल्क से, तो डिफरेंस तो है ना। तो डिफरेंस वो कहाँ से आया है? वो डिफरेंस इसलिए आया है कि हमने, क्योंकि जमहूरियत जो है उसके ज़रिए आप ऐसे लोगों को भी मेन स्ट्रीम में ले आते हैं जिनको अदरवाइज कोई चांस नहीं मिल सकता, क्योंकि जो जिनकी पैदाइश ऐसे घरों में नहीं होती जो इक्तदार के करीब होते हैं, तो एक चांस मिलता है। पाकिस्तान में बदकिस्मती से बहुत टैलेंट, देखें पाकिस्तान में बदकिस्मती ये है कि उस टैलेंट को हम आगे नहीं ला सकते,
पजीरा ही नहीं मिलती
क्योंकि वो निकलता ही नहीं है। अब वो पहले अभी ये देखें आप लोगों को पकड़ रहे हैं जो पाकिस्तान में हो रहा है जी, सियासतदान ये कर गए वो कर, ये सियासतदान किन्होंने बनाए?
अवाम ने
नहीं, इन सियासतदानों को इंट्रोड्यूस किन्होंने करवाया? देखो आप ज़ियाउल हक जो हैं उनकी ये प्रोडक्शन है, ये वाले हैं, इससे पहले पीपल्स पार्टी जैसे भुट्टो साहब जो थे वह अयूब खान के जरिए आए, लेकिन ये मानना पड़ेगा। अब वो लोग जो इनके प्रोसेस के जरिए आते हैं और इनसे पॉलिटिक्स सीखते हैं, तो इनके अंदर जो एक मतलब हाकमियत का तसव्वुर है एक डिक्टेटर के यहाँ, पहले वो वही सीखते हैं क्योंकि उनको बताया जाता है कि हम आपके पीछे हैं, आपका किला मजबूत है। उनके अंदर जमहूरी कल्चर नहीं पैदा, एक जमहूरियत होती है एक होती है जमहूरी कल्चर, जमहूरी कल्चर पैदा होता है कि आप प्रोसेस के ऊपर कोई आपने कदगन नहीं लगाया हुआ, लोग आते हैं और हमें ये जो कहा जाता है हमारी क्या जमहूरियत है, दुनिया में कोई ऐसी फैक्ट्री अभी तक नहीं बनी जहाँ पे जमहूरियत तैयार होती है और आप मैच्योर्ड जमहूरियत वहाँ से तैयार करके लागू कर दें। जमहूरियत नाम ही हिट एंड ट्रायल का नाम है, अपनी गलतियों से सीखने का है, बल्कि मैं तो हमेशा कहता हूँ कि जमहूरियत का मतलब है कि अवाम की इज्तमाही गलतियों से वो सीखते हैं, गलतियों से सीखते हैं। हमारे यहाँ ये कह के जैसे एक बच्चा है, अब बच्चे को इस बड़ा ना होने दिया जाए कि वो बचपा गलतियाँ कर रहा है, तो वो एक प्रोसेस है। अगर आप हर मरतबा कत्ल कर देंगे जमहूरियत को तो वो ये कभी बालग नहीं होगी। जितनी भी दूसरे ममालिक में है, मैं नहीं कहता, अब आप हम इंडिया का मिसाल देते हैं, इंडिया में बड़े प्रॉब्लम हैं जमहूरियत के बावजूद बड़े प्रॉब्लम हैं, लेकिन देखें हमसे 7 गुना बड़ा मुल्क है, कुछ तो क्रेडिट उनकी जमहूरियत को देंगे, टूटा नहीं अभी तक, इंटैक्ट है, इकॉनमी भी उनकी बेहतर अब हो गई। तो ये चीजें जो हैं जमहूरियत में अगर सही तरीके से हमारी तरह की सिलेक्टेड किस्म की जमहूरियत और
आपको पता है सिलेक्टेड पे बैन
नहीं, वो अब मतलब मैं यहाँ पे आके तो उस बैन को जरा थोड़ा सा इसलिए हो सकता है जहाँ बैन लगा हुआ है मैं वहां ना कुछ वहां मैं भी उसका एहतियात करूं।
डॉक्टर साहब आपने अभी बात की, मैं नॉर्थ अमेरिका की न्यूज के साथ आपको लेके चलती हूँ और अगर हम लिविंग इन कैनेडा अमेरिका की बात करते हैं, पूरी दुनिया में 1% ऑफ पीपल दे रूल ओवर 99% ऑफ द पीपल, इट्स अ फैक्ट।
बिल्कुल,
पूरी दुनिया में जब है तो हम एक्सेप्ट कर रहे हैं, वंस इट इज इन पाकिस्तान देन वी रिजेक्ट इट।
नहीं नहीं मैं ये नहीं कहता, देखें बात ये है मल्टीनेशनल कंपनीज जो हैं वो दुनिया को रूल कर रही हैं, इसमें कोई शुबा नहीं, लेकिन मैंने सिर्फ वो कंपैरिजन किया है कि वहां पे जो रूल है वहां पे कुछ ना कुछ, बहरहाल आप ये ना कहें, आप कुछ ना कुछ अवाम को भी दिया जाता है। हमारे यहाँ इतने ब्लंटली इतने बुरे तरीके से अवाम की शमूलियत और उनकी जो टैलेंट है या उनकी जो अहलियत है उसको निगेट किया जाता है कि हम, हमारे हुक्मरान ऐसे भी हैं जो उन्होंने बड़े खुल के कहा है कि हमारी कौम जमहूरियत के काबिल नहीं, यानी उतनी जमहूरियत के काबिल भी नहीं जितनी जमहूरियत बाकी के मुल्कों में है। तो ये एक तकलीफ दे बात है। जैसे आपको याद होगा कि अयूब खान साहब ने भी एक सिस्टम नया दिया था, बीडी सिस्टम, एक नई डेमोक्रेसी इंट्रोड्यूस करवाई थी दुनिया के अंदर, वो बड़ा शोर मचा था, पता नहीं ये सारी बाकी नई दुनिया की सारी तकदीर बदल देगी, वो साथ ले गए। इसी तरह फिर परवेज मुशर्रफ साहब ने वो जीडी सिस्टम, डिस्ट्रिक्ट गवर्नमेंट डीजी, वो उन्होंने बीडी सिस्टम इनका
जीडी था,
हाँ वो इंट्रोड्यूस कराया, उसके ऊपर बड़ा हमने शोर शराबा सुना। फिर रिया साहब ने तो और ही नई कुछ चीजें की, मजतशूरा बना दी। तो मतलब है कि हमने हर वो काम करने की कोशिश की जो दुनिया ने नहीं किया, नहीं किया तो वही नहीं किया जो दुनिया ने किया। तो अगर इस किस्म के मुझे समझ कभी नहीं आती,
मगर कोई सा सिस्टम कामयाब हुआ या अच्छा हुआ
सर, वो ये साबित करता है ना कि कोई भी सिस्टम जो हम इंट्रोड्यूस अपनी तरफ से करते रहे वो चंद लोगों की ख्वाहिशों के ऊपर मबनी था, उसकी कोई साइंटिफिक रीजन उसके पीछे नहीं थी। टूटी फूटी अगर कहीं ठीक है, अभी भी बहुत सारे लोग तनकीद करते हैं जमहूरियत के ऊपर, और करनी भी चाहिए, उससे भी आगे जाना चाहिए, लेकिन कम से कम उस चीज में उसकी इतनी एक्सेप्टेंस है कि सारी दुनिया में किसी ना किसी शक्ल में वो राइज है। हमारे बनाए हुए निज़ाम जो हमने हमारे डिक्टेटरों ने बनाए थे, कभी अब एक आजकल और भी नया निज़ाम चल रहा है कि आप सामने सिविलियन को रखें और पीछे आप करें अपना मर्जी। तो ये इससे
मगर इसका इसकी
चलने नहीं चलेगा नहीं,
ये जो आपने बात की ना इसके कोई प्रूफ नहीं है।
हमारे साथ तशरीफ रखते हैं जनाब लियाकत साहब भी बैठे हुए हैं। मैं फैज अहमद फैज का भी एक कलाम है जिसको मैं शेयर करती हूँ, फैज साहब की आवाज़ में भी आप ही की तरह से, वो भी इसी चीज़ को रिप्रेजेंट करता है कि जिस देश में माओं बहनों को अगयार उठा कर ले जाएं, मैं आपके साथ शेयर करती हूँ कि जिस देश में माओं बहनों को अगयार उठा कर ले जाएं, जिस देश में कातिल गुंडों को अशराफ छुड़ा कर ले जाएं, जिस देश की कोर्ट कचहरी में इंसाफ टकों पर बिकता हो, जिस देश का मट्टी काजी भी मुंशी काजी भी मुजरिम से पूछ के लिखता हो, बड़ी प्यारी उनकी पोएम है। हम इसको फैज़ाब की आवाज़ में ही शेयर करेंगे, मगर क्योंकि आज इस वक्त आप मौजूद हैं, लियाकत भाई मेरे साथ मौजूद हैं, लियाकत मलिक साहब और मैं, एक कैमरा जो है लियाकत भाई की तरफ, टेलीविज़न पर बहुत खूबसूरत प्रोग्राम मुलाकात के हवाले से जिसमें वो पाकिस्तान के इन खूबसूरत चेहरों को, खूबसूरत हीरों को ढूंढ ढूंढ के लेके आते हैं। साहब ये आवाज़ टेलीविज़न पे अल्हम्दुलिल्लाह आप जैसे तमाम लिसनर्स का साथ है कि हम चलते चले जा रहे हैं, लियाकत भाई जैसे प्यारे दोस्तों का दस्ते शफकत है कि हम चलते चले जा रहे हैं, वरना हमारी तो पहुँच ही नहीं थी इनके भाई साहब तक भी, डॉक्टर खालिद जावेद जान के। तो लियाकत भाई का बहुत शुक्रिया, लियाकत भाई का प्रोग्राम मुलाकात और आज का तबसरा दो प्रोग्राम आप सुनते हैं, बल्कि मुलाकात का ये प्रोग्राम तो आप सैटरडे या संडे के हमारे रेडियो प्रोग्राम पे रेडियो पे भी सुनते हैं, यानी टेलीविज़न की प्रोडक्शन को रेडियो पे सुन पाते हैं। लियाकत भाई अस्सलाम वालेकुम।
वालेकुम सलाम जी आरफा जी।
मुझे पता है आप तंजी अंदाज में मुझे देख रहे थे. अनफॉर्चुनेटली एट द रेडियो आई हैव माई रिस्पॉन्सिबिलिटीज ऑब्लिगेशंस जिनको मुझे फुलफिल करना होता है. जी लियाकत भाई, फैज़ अहमद फैज़ का कलाम भी बहुत सारा, आप उन्होंने भी बहुत सारी पोइम्स लिखी, ये भी वही दौर था.
जी फैज़ साहब की वो नज़म जो है, मुझसे पहली सी मोहब्बत मेरे महबूब न मांग, वो तो अयूब खान ने रेडियो पे भी बैन कर दी थी.
उसका एक मिसरा, एक कथा,
आखिरी
कथा जो था ना,
नहीं कथा देखिए जो फिल्म
से लुथड़े हुए,
फिल्म जो कातिल थी ना उसमें भी, उससे भी निकाल दिया गया था. कातनी कैदी में से निकाल दिया गया था वो, और उस पे बैन. वो देखें वो पाकिस्तान के मुतालिक थी नज़म. आप देखें मुझसे पहली सी मोहब्बत मेरे महबूब ना मांग, महबूब कौन है?
पाकिस्तान
था. और उनको उसके अलावा मुनीर नियाजी या, और आपने देखा कि फरंगी फिल्म के जो डायरेक्टर थे
खलील कैसर
साहब, उनको कत्ल कर दिया गया था. निसार मैं तेरी गलियों पे है वतन के, जहां चली है रस्म के कोई नसर उठा के चले. वो कत्ल हो गए थे.
अब देखिए फिर
अब रियाज शाहिद,
अगर मैं उस जमाने से कंपेयर करूं आज फिर भी अच्छा है. डॉक्टर साहब
बैठे तो मैं यही कह रहा हूं, डॉक्टर साहब ने यही कहा
मुझे कत्ल करने की कोशिश हुई,
डॉक्टर साहब ने
हुआ नहीं अभी तक.
लेकिन ना वो डॉक्टर साहब ने जो लिखा कि मैं बागी हूं, वहां से जो चल रहा है सिलसिला वो अभी तक है, चाहे वो कम हो गया है थोड़ा लेकिन है.
सही सही,
ठीक है ना. जैसे डॉक्टर साहब ने कहा कि जनाब अब जो पीछे बैठे हुए हैं, जब आईएसपीआर के डायरेक्टर जब कहते हैं कि ये तब्दीली का साल है.
सर जी यार
नहीं, आप देखें मैं और बात नहीं करूंगा,
इसलिए
भुट्टो साहब को भी देखें,
फौजी देखें, डॉक्टर साहब ने तो एक्सेप्ट किया.
मैं खुद कहता हूं इसलिए कि आप उस सिस्टम में जब 1954 में अयूब खान साहब इन यूनिफॉर्म डिफेंस मिनिस्टर ऑफ पाकिस्तान 1954, मैं 58 की बात नहीं कर रहा हूं, तो वो जो जब एक सिस्टम चल रहा है और वो डिक्टेटरशिप है, तो कोई नया बंदा आएगा तालीम मुकम्मल करके और सियासत में हिस्सा लेगा तो उसी सिस्टम से आएगा, ठीक है ना. या तो डेमोक्रेसी होती है, आप कहते हैं जी डेमोक्रेसी, वो आमिर के साथ आ गए. वो
लियाकत साहब का कहना बजाय है कि हमारी सियासत के दरवाजों के ऊपर जो दरबान बैठे हुए थे वो शुरू से बंदूक वाले हैं, उनकी मर्जी के बगैर तो आप आ ही नहीं सकते.
देखिए आप छोड़ दें, आप असगर खान की किताब जो है, जब कायद आजम जिंदा थे कायद आजम पे भी उन्होंने
पाबंदी
नहीं लगाने की कोशिश की, और कायद आजम ने कहा कि तुम अपना काम करो, हमें अपना काम करने दो.
मगर कहते हैं कि कायद आजम को भी भेज दिया गया था, ज्यारत भेज दिया गया था, उसमें भी उस वक्त के जनरल का हाथ था कि कायद आजम को अगर यानी वो अपनी लास्ट ब्रेथ तक काम करना चाहते थे, उनको जो ज्यारत भेजा गया, उन्होंने अपनी बीमारी को नहीं जाहिर किया. उस वक्त का जनरल जो कि गोरा अपना जनरल नामजद करके गया था,
जनरल ग्रेसी
तो उनको भी एक तरह का मुकैद ही कर दिया गया था ज़ियारत में.
आपने देखिए, आपको मादरे मिल्लत को गद्दार किसने कहा था?
आपके
जिन्होंने भुट्टो ने कहा था, क्या किसी हुसैन शहीद सुरवर्दी ने कहा था? आपने हुसैन शहीद सुरवर्दी, जिसने कायद आजम मोहम्मद अली जिन्ना से 47 से पहले कहा कि आप पाकिस्तान नहीं बनाना चाहते तो मुझे बता दें, मैं ईस्ट बंगाल को पाकिस्तान डिक्लेयर कर दूंगा. आपने उस शख्स को गिरफ्तार किया, आपने 21 साल एब्डो की पाबंदियां लगाई. वो कौन था? वो कोई डेमोक्रेटिक बंदा था जिसने पाबंदियां लगाई? मलक फिरोज खान नून, जिसने 1957 में आपको गवादर ओमान से लेके दिया, आपने उस पे पाबंदियां लगाई.
एक एक नंबर याद है.
आपने उस पे पाबंदियां लगाई.
माजिद भाई को इतराज है. माजिद भाई आप क्या कह रहे हैं?
माजिद भाई को इतराज है तो माजिद भाई हिस्ट्री की मैं बात कर रहा हूँ, मैं अपनी तरफ से कोई बात नहीं, मेरा कोई मामू का बेटा चाचा का बेटा नहीं.
आपको मलिक साहब, मैं आपको सिर्फ इतना कहूंगा कि अगर आप ये कह रहे हैं कि भाई यहाँ पर आमरियत और फौज का सारा जोर है, फौज किस मुल्क की है?
मैं यही कहता हूँ, देखें आप, मैंने ये नहीं कहा,
देखें
बात
मैं आपको दोनों को बता दूं, प्लीज गेट आउट ऑफ पॉलिटिक्स, गेट आउट ऑफ पॉलिटिक्स
को लगा लें आप। हाँ थोड़े जर्नल खराब हो गए,
मैं कह रहा हूँ, मैंने हमेशा हमेशा खुद हम फौज, हमारा ताल्लुक फौज से है,
आपका भी
लेकिन ताल्लुक है, लेकिन हम उन मुहिम जू जर्नैलों से हम बात करते हैं।
एक आध जर्नैल खराब हो सकता है, एक आध कप्तान खराब हो सकता है,
हम कौन से, हम कौन सा कह रहे हैं, हम कौन सा कह रहे हैं, फौज हमारे सर का ताज है, हाँ है, हम फौज की, लेकिन फौज की बात आती है, सियासतदानों की जब बात आती है ना तो फिर सबको ना,
आप असल में बात ये है,
थैंक यू डॉक्टर साहब आपने इंटरवीन किया, बहुत शुक्रिया।
वो ये वजह है कि फौज हमारी है, हम तो सिर्फ ये बात कर रहे हैं कि फौज का काम क्या होता है, ये नहीं हम कहते कि फौज का काम अपना है, ब्यूरोक्रेसी का काम अपना है, जैसे मोची धोबी और जो दूसरे प्रोफेशनल
ये जिसका काम उसी को साजे,
यहाँ सवाल ये नहीं, दुनिया में सबकी फौज है, सब मुल्कों की फौज है, जब ये कहा जाता है कि एक मुल्क जो है वो फौज के लिए बना है, कहते हैं ये एक बात कही जाती है ना कि दुनिया में सब जाकर मुल्कों की फौज है और फौज का एक मुल्क, तो ये एक क्योंकि फौज का काम जो है वो बहुत बड़ा है और उसके लिए जरूरी है सबको रखना।
मैं पॉलिटिकल से निकल के ना, पॉलिटिकल से निकल के ना,
पेंटागन की इतनी स्ट्रांग है पेंटागन,
लेकिन वो नहीं ना, वो डायरेक्ट तो नहीं ना होते, देखें आगे पीछे सबका इन्फ्लुएंस है।
अच्छा डॉक्टर साहब, मैं पॉलिटिकल से निकल के ना, मैं पोएट्री की तरफ आना, मैं लतीफ जज्बात की तरफ रहना चाहता हूं,
पंजाबी की कोई
नहीं, मैं डॉक्टर साहब मैं हालात की अगर बात करती हूँ, यानी आपने 40 साल पहले ये पोएम लिखी, फैज अहमद फैज का कलाम और किसी का कलाम भी करती हूँ मैं, इसमें एक फैज अहमद फैज के कलाम पे पढ़ रही थी कि जिस देश के चप्पे चप्पे पर पुलिस के नाके होते हैं, जिस देश के मंदिर मस्जिद में हर रोज धमाके होते हैं, यानी मैं समझी ये धमाके अभी होते हैं, फैज अहमद फैज ने तब लिखा कि जिस देश के मंदिर मस्जिद में हर रोज धमाके होते हैं, जिस देश में जान के रखवाले खुद जाने ले मासूमों की, जिस देश में हाकिम जालिम हो सिस्की न सुने मजबूरों की, और इसका अगला है कि जिस देश में बिजली पानी का फुकदान हलक तक जा पहुंचे, जिस देश के हर चौराहे पर दो चार भिखारी फिरते हों, जिस देश में रोज जहाजों में इमदादी थैले थैले गिरते हों, जिस देश में गुर्बत माओं से बच्चे नीलाम कराती हो, यानी ये प्रॉब्लम्स वर देयर एंड नथिंग इज बीन रिजॉल्व, एवरीथिंग इज गेटिंग इनटू द वर्सर पोजीशन, तो मैं और फिर मैं आपकी पोइट्री आप ही की जुबानी सुनना चाहती हूँ।
बहरहाल वो हम पहले भी काफ़ी हम डिस्कस कर चुके हैं, अब मरहले हम इसी का जवाब ढूंढने की कोशिश कर रहे थे जो बात आपने की है
जी सर,
कि हमारे यहाँ अभी तक वो प्रॉब्लम क्यों नहीं, क्यों है और बढ़ते जा रहे हैं, तो वो उसका जवाब वही है जो हम आपस में डिस्कस कर रहे थे कि हमारी जो चीज़ें हैं उनको अपनी अपनी जगह पर होना चाहिए, वो नहीं है, हमारे यहाँ सिस्टम कोई नहीं है, हम एक ऐसा बदकिस्मती से एक कौम है जो एक रेवड़ की तरह है, एक भीड़ की तरह है, एक कौम नहीं बने, क्योंकि कौम बनने के लिए कुछ प्रिंसिपल्स की ज़रूरत होती है, हमें वो प्रिंसिपल नहीं मिले, कायदे आज़म दुनिया से जल्दी चले गए, वो एक जमहूरियत पसंद आदमी थे, 46 के इलेक्शन के रिजल्ट के ऊपर पाकिस्तान बना था, जाहिर है उसमें किसी मिलिट्री या ब्यूरोक्रेसी का तो कोई हिस्सा नहीं था, तो हमारा जो सारा मसला है वो सिस्टम का है, जिस दिन हमारे यहाँ सिस्टम इन प्लेस हो गया
तो थिंग्स विल बी डिफरेंट
इंशाल्लाह।
डॉक्टर साहब बड़ी हिसास बातों को आपने, दरिया शायर दरिया को कुएं में बंद करता है, और आपने मुल्क के हालात को लफ्ज़ों में बंद कर दिया, और बड़ी खूबसूरत पोइट्री आपकी, आपने मेडिसिन किया, वॉज इट योर लव मैरिज और वॉज इट एन अरेंज मैरिज,
किस चीज़ के साथ,
किसके साथ,
आपकी अपनी
मेडिकल के साथ तो मेरी लव मैरिज नहीं थी, लेकिन वैसे मेरी लव मैरिज,
दैट वाज पेरेंटल इन्फ्लुएंस,
दैट वाज पेरेंट, लेकिन शादी जो है वो मेरी लव मैरिज,
लव मैरिज थी। कैसे कि एक आदमी इतना सेंसिटिव है और इतने हिसास टॉपिक्स पे उसने लिखा और वो उसको इश्क करने का भी वक्त मिल गया,
ये इश्क के बगैर तो कुछ नहीं हो सकता दुनिया में।
अच्छा
हाँ, मैं समझता हूँ कि दुनिया में
बड़ा अभी भी पीक पे है या
नहीं,
माजिद जमाल वाला सूरत हाल है कि मर्द का प्रॉब्लम ये है कि मर्द इश्क करता है, जब वो अचीव कर लेता है
तो माजद भाई का साहब है, मैं की कर बैठा, मैं की कर बैठा।
ये आदमी का अलमिया है कि जब तक उसको नहीं मिलता, और ये कॉलेज के लड़कों का भी एक अलमिया है कि वो कहते हैं शर्त लगी है तो उससे बात करके आ जा, ठीक है, तो वो शादी करने के बाद क्या अपना इश्क उसी पीक पे है?
डेफिनेटली, इसलिए मैं समझ,
ये तो मैं आपकी बेगम से ही पूछूंगी, आप तो डेफिनेटली कहेंगे
नहीं, जरूरी तो नहीं था, मैं बागी हूँ तो मैं अगर ऐसी बात ना होती तो
नहीं, ये इनकी वाइफ है।
अच्छा, वो आपकी,
तो वो ऐसी बात नहीं, मैं ये समझता हूँ कि इश्क जो है अगर किसी के साथ या किसी काज के साथ या किसी शख्स के साथ इश्क होता है तो उसके मराहल जो हैं वो आगे और आते हैं। मसलन आप ये कह लें कि एक इंसान का जो इश्क है वो हो सकता है कि एक टाइम पे उसकी उम्र के तकाजे, उसकी बहुत सारी और ख्वाहिशें, लेकिन जैसे जैसे वो बढ़ता है फिर उसमें लोगों के साथ कैसा आपने निभाया, कैसे दुख दर्द में,
यानी इश्क अपने रंग बदलता जाता
है। हाँ, लेकिन वो बढ़ता भी है और कम भी हो सकता है। तो मैं खुशकिस्मत हूँ कि मैंने, मेरा जो इश्क है वो वक्त के साथ इसलिए बढ़ा कि जो कुछ मेरी के जी नहीं, मैं घर कार भी रहना, लेकिन वो इस बल्कि बहुत ज्यादा रहता हूँ, हम दोनों मिलके काम करते, यानी मेरी वाइफ ने बहुत ज्यादा जिंदगी में हमने एक दूसरे का
साथ। She's also writer?
No, she's not writer. राइटर नहीं है, लेकिन वो शायद राइटर होती तो फिर साथ ना होता, फिर तो खिलाफे राय ज्यादा।
हम आपके कुछ और पोएम्स भी सुनना चाहेंगे, और आप क्योंकि हमारे पास इस वक्त मौजूद हैं तो हम आप ही की जुबानी सुनना
जी, मैं जरूर सुनाना चाहूंगा, मैं पंजाबी की खास तौर पे, क्योंकि शायद वो जो आपने इंडिया से जो अभी हमारे
शिवेंद्र जी
वो भी शायद सुन रहे होंगे, क्योंकि मैं ये समझता हूँ कि दुनिया पे इस वक्त सबसे बड़ा जो खौफ है और जो दुनिया को ख़त्म कर सकता है वो इंतहा पसंदी है, मजहबी
जी सर,
जिस तरह तेज़ी से बढ़ रही है, तो अब ज़रूरत है कि इंसान को ये बताया जाए कि मजहब खित्ता जात पात शक्ल सूरत ख़ानदान ये सारे हमारे बस में नहीं है, ये बाई चांस हैं, हमारे बस में है हमारे अमाल, तो जो बाई चांस चीज़ें हैं उसके ऊपर हम लड़ रहे हैं, जो बाई चॉइस हैं उसकी तरफ तवज्जो नहीं दे रहे, क्योंकि जो बाई चांस चीज़ें हैं ना तो वो फ़ख्र का बायस बन सकती हैं और ना वो और किसी शर्मिंदगी का बायस बन, क्योंकि उसमें हमारा चॉइस कोई नहीं, मैं किस घर में पैदा हुआ हूँ, किस मजहब में पैदा हुआ हूँ, मेरी शक्ल सूरत कैसी है, मेरे माँ बाप कौन है, हम उसी पर लड़ रहे हैं, ज़रूरत है कि हम अमाल पर अमल पर आए। वो मेरा उसमें उस हवाले से मेरा एक पंजाबी का छोटा सा कहता है कि ना हिंदू मेरा दुश्मन है ना कोई सिख ईसाई, ना हिंदू मेरा दुश्मन है
ना कोई सिख
ना कोई सिख ईसाई, मेरा दुश्मन जालिम है वो चाहे मेरा पाई,
मेरा दुश्मन जालिम है
चाहे मेरा पाई, और जालिम ते मजलूम सिवा इंसाना दे विच वंडा, बेमानी जी लगियां ने जद गल समझ विच आई।
क्या बात है, जब गल समझ चाहिए, और ये गल समझनी सब तो औखा काम,
क्योंकि मेरे दरमियान और दूसरे इंसान के दरमियान कोई फर्क नहीं है, दुनिया का हर मजहब चंगा है, क्योंकि किसी मजहब ने नहीं क्या चोरी करो किसी का हक मारो, असी वो चीज़ों नू लैके बैठ गए हैं कि जिहड़ियां जिहड़ियां सानवी ने जिन्हां नू तो मिसाल तौर पर मेरा एक पंजाबी दा मजहब दे बारे शेर है कि दुनिया दा हर धर्म बंदिया इको गल समझावे,
दुनिया दा हर धर्म बंदिया इको गल समझावे,
वेखी तेरे पैरां थले किसे दा पैर ना आवे।
क्या बात
है, ते असी मजहब दे नां दे उत्ते लोकां दीआं गर्दनां दे उत्ते पैर रखे ने, हालांकि वो ए वो मजहब है कि जिहड़ा असी आप नहीं कीता, असी या ते अपनी मर्जी नाल चुनिया होवे, जिहड़ा जिस घर पैदा हो जांदा उस कार ओदा मतलब, तो उस चीज़ नू ख़त्म करने की जरूरत है, और मेरा ख्याल है कि सानू इंसानियत नू सब तो पहला, जिस तरह जी कहने जी मेरा सब तो पहला फ़खर है, मैं सब तो पहला, कोई कहता है मैं सब तो पहला अपने धर्म का नाम लैंदा मैं मुसलमान हाँ, कोई कहता मैं ईसाई हाँ, या कोई कहता मैं सब तो पहला पाकिस्तानी हाँ, या कोई कहता मैं सब तो पहला पंजाबी हाँ, मैं समझना कि इस सोच नू ख़त्म करने की जरूरत है, और सानू सब तो पहला इंसान।
क्या बात है,
अगर असी जिस दिन समझ लिया कि सब तो पहला मैं इंसान हाँ, बाकी सारिया चीज़ा जड़िया ने बाद च आदियां ने। अगर मैं कह रब का शुक्र है, जिस अस कहने रब का शुक्र है, उन्हें सानू जो ईसाई ने कहते हैं ईसाइयों के घर पैदा किया, मुसलमान कहते हैं मुसलमानों के घर पैदा। अगर असी ये कही कि रब का शुक्र है कि उन्हें सानू इंसान बनाया, कुछ होर भी तो बना सकता सी ना, तो वह फिर साड़िया बाकी दारिया प्रॉब्लम ने खत्म हो जाते हैं। और उस हवाले
कदम तक
जी
कदम तक टोरंटो
मैं जी 17 तक
पैसे सफर है। उस तो बाद
मैं लंदन जाना जी, मेरी बीवी उत्थे आई है, वो पाकिस्तान तो उत्थे आए ने।
और तुहाडा कोई उत्थे प्रोग्राम है जी, पोएट्री दा
जी उत्थे प्रोग्राम भी है 19 तारीख नू एक मेरा प्रोग्राम है, ते मैं उत्थे जाना है। ते
कोई लतीफ जज्बात दे नाल पोएट्री साडे नाल होर भी शेयर करो
पंजाबी सूफी।
मैं एक तुहानू सुना देना, बाकी तो गजलां शजलां बहुत ने, वह हुण जिहड़ा है वो अगर कोई टाइम हुंदा है तो इंशाल्लाह
बिल्कुल सर सुनांगे
बैठ जाने। यह एक नज़्म है मैं जिहड़ी गल कीती उस हवाले नाल कि एक है आदम हाँ जी
डॉक्टर खालिद जावेद जान हमारे साथ हैं और डॉक्टर साहब प्रोफेशनली डॉक्टर हैं मगर ज़्यादातर बुक्स में और इंटरनेशनली चीज़ों में इन्वॉल्व हैं, एक्टिविस्ट रहे अपनी ज़िंदगी में और वी आर लकी दैट ही इज़ हियर साज़ो आवाज़
जी। ये नज़्म है जी एक है आदम जड़ी मैं गल की थी ना जी, उस हवाले नाल नज़्म है कि एक है आदम मैं की जाना हिंदू मुस्लिम,
मैं की जाना हिंदू मुस्लिम,
मैं की जाना सिख ईसाई, मैनू ते हर बंदा रब दा जापे अपना सका पाई।
क्या बात है, मैनू ते हर बंदा रब दा जापे अपना
सका पाई। एक है आदम आदमी एक जय, एक है आदम आदमी एक जय, सब ती इको जई है सूरत, पावे जिथे भी ओ रहंदे सब दी इको जी जरूरत। दुख आवे ते रोंदे सारे,
क्या बात,
खुशियां दे विच हसन गावन, प्यास लगे ते पानी मंगन, भुख लगे ते रोटी खावन,
तमाम दियां जरूरतां इको ही ने।
सब दा तन है कपड़े मंगदा, सब दा मन इक आंगन चावे, हर घर विच खुशियां वसन, हर घर वीरो चानन जावे, सब दा इको ही मालक खालक, इको ही सब दा मां ते प्यो है, एक बूटे दे फूल ने सारे इको जी सब दी खुशबू है, सब दे सुफने इको जे ने, सब नू थोड़ प्रीतां दी है,
मोहब्बत की कमी,
मोहब्बत दी कमी, सब दे सुफने इको जे ने, सब नू थोड़ प्रीतां दी है, सब नफरत तो नफरत कर दे, सब नू लोड़ प्रीतां दी है, सारी दुनिया घर है अपना, सारे देश ने अपने देश,
क्या बात,
सारे इको घर दे वासी, भावें वखरे वखरे पेस, मुल्कां धर्मां ते जातां दी वंड इनू वख कर नहीं सकती, मर जा मन के नफरत मारे, प्रीत कदे भी मर नहीं सकती,
प्रीत कदे भी मर नहीं सकती। डॉक्टर खालिद जावेद जान हमारे साथ हैं। डॉक्टर साहब आपकी कोई उर्दू की पोएम भी अगर हो जाए तो बहुत अच्छा
जी,
होगा
जी। उर्दू भी अगर तुसी विकला, आपने कहा कि जो कुछ मैंने रोमांटिक भी लिखा है, लेकिन इत्तेफाक ऐसा है कि एक आपके नाम के साथ एक दुमछला लग जाता है या कुछ चीज़ शोहरत हो जाती है, वो कहते हैं जी अब आप वही सुनाएं, लेकिन वो भी जिंदगी का हिस्सा है, हमारे जज्बे हैं। जैसे मेरा एक किता है कि कोई दौलत कोई शोहरत कोई इज्जत मांगे,
कोई दौलत कोई शोहरत
कोई इज्जत मांगे, मांगने वाले मेरी जान ये क्या मांगते हैं, कोई दौलत कोई शोहरत कोई इज्जत मांगे, मांगने वाले मेरी जान ये क्या मांगते हैं, मैंने उस रात भी मांगा है खुदा से तुझको, लोग जिस रात में बख्शिश की दुआ मांगते
हैं। क्या बात है, क्या बात है,
क्या बात है, मैंने उस रात
भी मांगा है खुदा से तुझको, लोग जिस रात में
بخشش کی دعا مانگتے ہیں.
بخشش کی دعا مانگتے ہیں.
بہت خوبصورت, بہت خوبصورت کتاب. اور یہ کس کتاب میں آپ کی یہ سلیکشن کلیکشن ہے؟
میری ایکچولی میں نے
پانچ کتابیں لکھی ہیں. ہاں
پانچ کتابیں ہیں, تو ابھی یہ کچھ چیزیں تو ایسی ہیں جو ابھی کسی کتاب میں نہیں ہیں, جیسے ابھی یہ نئے ہیں, یہ جو ابھی میں نے آپ کو سنایا ہے یہ ابھی اگلی کتاب میں انشاءاللہ. پھر ایک اور اسی طرح کا ہے کہ میری اس عمر بھر کی شاعری کا ہے یہی حاصل کہ میں نے بھید جانا زندگی کی کیا حقیقت ہے.
کیا بات ہے.
میری اس عمر بھر کی شاعری کا ہے یہی حاصل کہ میں نے بھید جانا زندگی کی کیا حقیقت ہے. یہ دنیا پانچ لفظوں سے بنی ہے, پانچ لفظوں سے. مجھے تم سے محبت ہے, مجھے تم سے محبت.
کیا بات ہے جی.
چار لفظ نہیں ہیں.
مجھے تم
سے محبت ہے, آئی لو یو ویری مچ.
جی یہ دنیا پانچ لفظوں سے بنی ہے, پانچ لفظوں سے. مجھے تم سے محبت ہے, مجھے تم سے محبت.
کیا بات ہے صاحب.
غزل
جی, میں غزل بھی آپ کو سناتا ہوں کہ
دیکھیے زمانے کبھی بھی نہیں بدلتے. وہ مجھے اپنی اسٹوڈنٹ ہوڈ کا زمانہ یاد آیا, تو یہ ہوتا تھا ایک سائن لینگویج ایک ہوا کرتی ہوتی ہے, تو اف یو وانٹ ٹو میک سمبڈی ریئلائز جسٹ شو ہم, ہاتھ اٹھا کے دکھا دو, اس کا مطلب ہے آئی لو یو ویری مچ.
بالکل بالکل
سمجھنے والے پہ.
یہ ایک میری
جس کے ساتھ کوڈ لینگویج ہے. سامعین جب تک وہ اپنی پوئم نکالتے ہیں, میں بتانا چاہتی ہوں جنون گروپ یہاں پہ آ رہا ہے, اور جنون گروپ ٹورنٹو میں پرفارم کرے گا ان دا منتھ آف نومبر. جنون گروپ پاکستان کا فائن گروپ ہے, بہت خوبصورت گاتے ہیں. فرسٹ ٹائم ان کا جو پروگرام ہوا تھا ڈاؤن ٹاؤن میں ہوا تھا. جنون گروپ اپنی اپیئرنس دینے جا رہا ہے ٹورنٹو میں ان دا منتھ آف نومبر, اور میں آپ سے کہتی ہوں کہ ٹکٹس آپ بیفور ٹائم بائی کر لیجیے گا, ٹکٹس آپ بیفور ٹائم بائی کر لیجیے گا. نو سنر, آئی ہیو آل دا انفارمیشن, آئی ول شیئر اٹ ود یو. جے ڈاٹ جنید کی پروڈکٹس پہ ضرور حاصل کیجیے گا. جے ڈاٹ جنید کا بھی ایک پروگرام ہونے جا رہا ہے, اور اس میں جنید جمشید کے برادر یہاں پہ تشریف لا رہے ہیں. جو بھی میں جنون کے بارے میں کہہ رہی تھی, ریحان صدیقی اینڈ ایکسٹریم میڈیا پیش کر رہے ہیں آپ کے ساتھ جنون ٹور 2019. یہ فرسٹ نومبر, پہلی نومبر کو یہ پروگرام ہوگا, اور شام کو فرسٹ نومبر کو. اور سی اے اے سینٹر کیا ہے؟ CAA سینٹر جو کہ 7575 کینیڈی روڈ ساؤتھ برامپٹن میں واقع ہے. آپ آن لائن ٹکٹس لے سکتے ہیں, جنون کی آن لائن ٹکٹس لے لیجیے گا. جو لوگ پہلے لے لیں گے ان کو بہتر سیٹس ملیں گی, سو یو کین پک اینڈ چوز بیکاز آل دا میپ از دیر. اور آپ فردر ڈیٹیلس کے لیے ریحان صدیقی ڈیلس میں ہوتے ہیں, آپ ان سے بات بھی کر سکتے ہیں یا آن لائن ٹکٹس بائی کر سکتے ہیں. آن لائن ٹکٹس ایٹ ٹکٹ ماسٹر سے جنون گروپ کا جو شو ہے, دیٹ از فرسٹ آف نومبر, پہلی نومبر کو یہ شو ہے. ڈونٹ مس اٹ. جنون کا یہ 2019 کا جو ٹور ہے, فرسٹ نومبر از دا ڈیٹ, اینڈ ڈونٹ مس اٹ. ریحان صدیقی کا اگر آپ نمبر چاہتے ہیں تو 713 ڈیلس کا نمبر ہے, 7135454115 بڑا آسان نمبر ہے, 545-41-15 545-41-15, تو ایریا کوڈ 713 بنتا ہے. اور یہ دس 20th and 21st کو نارتھ امریکہ کا حلال فوڈ فیسٹیول ہونے جا رہا ہے, اور اس کی ہائی لائٹس بھی میں نے آپ کے ساتھ شیئر کیے ہیں. اٹس اے فیسٹیول, انڈور بھی ہے, آؤٹ ڈور بھی ہے. لائیو کوکنگ ڈیمونسٹریشن بائی ٹرینڈ شیفس ہے, آن گوئنگ لائیو اسٹیج پرفارمنسز, نشید کا پروگرام ہے, سیمینار آن حلال فوڈ اینڈ حلال فوڈ انڈسٹری پہ ہیں, اور لارج اینڈ ڈائیورس شاپنگ ایریاز ہیں شاپ حلال فوڈ فیسٹیول پہ. دس از آلویز, دس از 7th consecutive consecutive year, and it takes place on International Center, jo ke airport and Derry ke intersection pe hai. Sampling area hai, food sampling ki sahulat hai. Outdoor street festival hai, food areas hai, entertainment hai, jaise maine aapse kaha Nishit ka program hai, ye jo reptiles ka program hai, face paintings hai, bachchon ke liye bahut sari games hai, aur Halal Food Festival Toronto features various contests that run throughout the course of festival, which add an excitement opportunity for the guests and participants. Or further information ke liye, this is 20th and 21st 20 aur 21 tarikh ko ye program hoga International Center mein, jo ke airport and Derry ke intersection pe. Free parking hai, aap jaiye surveillance ke saath. 6472865727 unka number hai. Dr. Khalid Javed Jaan hamare studio mein tashreef farma hai. Doctor sahab ki chand ek poem sunte hain. Ab wo kehte hain na hisas jazbaat, ye jo poetry hai na دل پہ اثر کرتی ہے. پتہ نہیں شاعر کا دل کیسا ہوتا ہے. جی ڈاکٹر صاحب.
جی میں کچھ شعر اپنی ایک دو غزلوں کی سناتا ہوں. کہ ہم آگ میں پھینکے گئے یا دار پہ لائے.
ہم آگ میں پھینکے گئے یا دار پہ لائے.
ہم آگ میں پھینکے گئے یا دار پہ لائے, ہر حال میں سچ کو لبے گفتار پہ لائے. اور اب مجھ سے طلب کرتے ہیں اقرار اطاعت.
اب مجھ سے طلب کرتے ہیں
اقرار اطاعت, جو لوگ مجھے کوفہ انکار پہ لائے.
کیا بات ہے,
کیا بات.
جو لوگ مجھے کوفہ انکار پہ لائے. اور یہ ذرا سنیے کہ کاندھے پہ تو ہر شخص لیے پھرتا ہے سر کو.
کاندھے پہ تو ہر شخص لیے پھرتا ہے سر کو.
کاندھے پہ تو ہر شخص لیے پھرتا ہے سر کو, سردار وہی ہے کہ جو سردار پہ لائے.
یعنی بادشاہ وہی ہے جو تختے کے اوپر سر کو لے کے آئے. کیا بات ہے.
سردار وہی ہے کہ جو سردار پہ لائے. کاندھے پہ تو ہر شخص لیے پھرتا ہے
سردار وہی ہے کہ جو
سردار وہی ہے کہ جو سردار پہ لائے. اور کاندھے پہ تو ہر شخص لیے پھرتا ہے سر کو, اور حق کو کی نشانی ہے کہ وہ اپنی زبان کو نیزے کی انی پر کبھی تلوار پہ لائے. نیزے کی انی پر کبھی تلوار پہ. اور ایک ذرا کوئی تھوڑے سے دل کے محبت کی شعر ہیں کہ سچا جیون کچھ دن جیا تو ہوتا جی.
سچا جیون کچھ دن جیا تو ہوتا جی.
سچا جیون کچھ دن جیا تو ہوتا جی, آپ نے زہر عشق پیا تو ہوتا جی.
کیا بات ہے.
سچا جیون کچھ دن جیا تو ہوتا جی, آپ نے زہر عشق پیا تو ہوتا جی, شاید لوٹ کے آ جاتا میں رستے سے.
کیا بات ہے. شاید کہ میں لوٹ کے آ جاتا,
شاید لوٹ کے آ جاتا میں رستے سے, تو نے مجھ کو یاد کیا تو ہوتا جی. شاید لوٹ کے آ جاتا میں رستے سے, تو نے مجھ کو یاد کیا تو ہوتا جی. اور یہ سنیں کہ کیسے نیزے اگتے ہیں دیواروں سے.
کیسے نیزے اگتے ہیں,
کیسے نیزے اگتے ہیں دیواروں سے, سر پہ ایک الزام لیا تو ہوتا جی.
کیا بات ہے, کیا بات ہے.
سر پہ ایک الزام لیا تو ہوتا جی, اور روشن رستہ خود ہی پار لگا دیتا.
روشن رستہ
خود ہی پار لگا دیتا, آنکھیں اگر نہیں تھیں دیا تو ہوتا جی. آنکھیں اگر نہیں تھیں دیا تو ہوتا جی. اور مجھ سے بھی تم ایک دن ہنس کے مل لیتے. مجھ سے بھی تم ایک دن ہنس کے مل لیتے, مجھ پہ ایک احسان کیا تو ہوتا جی.
مجھ کیا بات.
اور مکتا ہے کہ تم پر بھی پھولوں کی بارش ہوتی جان.
تم پر بھی
پھولوں کی بارش ہوتی جان, تم نے بھی ہونٹوں کو سیا تو ہوتا جی.
کیا بات, کیا کمال سے استعمال کیا ہے اپنے آپ نے اس کو. نہیں نہیں جی, ان کا جان نام ہے نا, تو ان کا جو لقب ہے وہ کیا اس کو کہتے ہیں,
خطاب. نہیں خطاب نہیں, تخلص.
ان کا تخلص جان ہے.
جی جی,
ان کا تخلص جان ہے. بہت خوب سر, بہت خوب سر.
پنجابی کی اگر, ہاں جی میں یہ چاہوں گا کہ پنجابی کی ایک نظم اگر آپ,
کیا جب آپ کو آمد ہوتی ہے یا آورد ہوتی ہے کیا ہے؟
دیکھیں میں نے چونکہ اس کو اپنا لکھنے کو کبھی روزگار کا ذریعہ نہیں بنایا. جب آپ کسی چیز کو روزگار کا ذریعہ نہیں بناتے پھر وہ آپ کا صرف پیشن ہوتا ہے اور اس کے لیے پھر ویٹ بھی کرنا پڑتا ہے
آمد کا انتظار. ہاں
میں کبھی یہ نہیں لکھا اس طرح کہ میں کوشش کروں, موڈ ہوتا ہے وہ میں, بلکہ میں نے کچھ دن پہلے یہی بات کر رہا تھا کہ جیسے یہ نظم مجھے کبھی کبھی احساس ہوتا ہے, میں 22 سال کا تھا جب وہ نظم میں باغی ہوں, وہ میں نے, مجھے لگتا تھا جیسے میں نے اس نظم کو منتخب نہیں کیا تھا, اس نے مجھے کیا تھا.
بات
جی جی ہم یعنی وہ کیسے, میں اس لیے اس نظم کی بات کر رہا ہوں کہ وہ 40 سال سے ابھی اس کا ایک امپریشن ہے, بہت زبانوں میں ترجمہ ہوا. اب آپ فیس بک پہ لکھیں, اپنے یوٹیوب پہ لکھیں میں باغی ہوں تو آپ بہت انڈیا میں کہیں پڑھ رہے ہیں, مالدیو میں, مالدیو کی زبان میں اور بہت ساری زبانوں میں. تو میرے لیے تو مجھے تو کبھی کبھی حیرت ہوتی ہے کہ یہ کیسے ہوا. تو بعض اوقات چیزیں جب میں سمجھتا ہوں کہ جب چیزیں خود لکھوانے کے قریب اپنے آپ کو ہوتی ہیں تو اس وقت جب قلم اٹھایا جائے,
کیفیت اور جذبات
جی, تو اس میں پھر شاید زیادہ ہوتا ہے, تاثیر زیادہ ہوتی ہے. کیونکہ شعر کی ایک تعریف یہ ہے کلام مؤثر, ایک تو شعر یہ ہے نا جو غزل کے وہ جو عورتوں سے باتیں کرنا ہوئے, لیکن شعر کی ایک تعریف یہ کہ آپ یعنی کوزے میں
دریا کو بند کر,
ایک چھوٹے سے یعنی ایک مصرے میں یا ایک شعر میں بھی آپ وہ کچھ کہہ سکتے ہیں, اچھا شاعر کہہ سکتا ہے جو ایک پوری کتاب میں بھی نہ کہا جا سکے. تو وہ مؤثر جو کلام ہے اس کے لیے مؤثر سارا کچھ حالات بھی ہونے چاہیے, اور وہ مؤثر حالات یہی ہیں کہ وہ آدمی اس کے لیے وہ چیز اس کو تیار کرے.
بہت خوب جی صاحب, اپنا اگلا کلام پیش کیجیے گا. میں کوئکلی دو اسپانسرز کا پیغام دے دوں گی, اسپانسرز ہو لک آفٹر آل دس تھنگ. اے آر انٹرنیشنل, اگر آپ نے رقم پاکستان بھجوانی ہے آج ڈالر کا ریٹ 119.50 19.05 دے رہے ہیں. اے آر انٹرنیشنل کا نمبر 9059490702 9490702. اے آر انٹرنیشنل ڈنڈاس ان ہائی وے 10 کے انٹرسیکشن پہ, 124 ڈنڈاس اسٹریٹ پہ آپ کو ملتے ہیں. This is west of Highway 10 on Dundas, that is AR International, 905-949-0702. They are open till 6 o'clock, 905-949-0702. Unka number hai, ji sir.
Abhi jab aapne apne apne dollar ka rate bataya na, to mera dil aise baitha hai, kyunki Pakistan ka rupya
sir 134 rupaye se piche aaya hai.
لیکن آپ یہ دیکھیں کہ 100 سے نیچے تھا کچھ مہینے پہلے, تو یہ دکھ کی بات ہے. بہرحال یہ میں کسی اور ریفرنس سے نہیں کہہ رہا, میں جنرلی بات کر رہا ہوں کہ ہمارے
غم کی بات,
بہت دکھ کی.
اگر آپ ایشیا, پورے کے پورے ایشیا کی طرف چلے جائیں تو ہم سے بہتر ریٹ ہے, مگر پاکستان جو ہے, بٹ انفارچونیٹلی آئی ایم ایف کی شرائط ہے, مگر آئی ایم ایف نے اب پابندی لگا دی ہے کہ اس سے زیادہ روپے کی قیمت نہیں گرے گی. مگر بس وہی بات ہے نا کہ ہماری مجبوریاں اس میں, ڈاکٹر صاحب آپ تو پڑھے لکھے انسان ہیں, سرکمسٹانسز پیدا ہوتے ہیں, تھنگز ڈیولپ ڈیٹیریشن کے لیے ٹیکس ٹائم. اے آر انٹرنیشنل کا نمبر نوٹ کر لیجیے 9059490702. ڈاکٹر خالد جاوید جان میرے ساتھ ہیں, بہت خوبصورت. میں نے ڈاکٹر صاحب, میری بدقسمتی میں نے آپ کی پوئمز اتنی پڑھی نہیں, مگر میرا خیال ہے کہ چند ایک تو اب آپ کی اتنی خوبصورت ہیں کہ یو ول بیکم
میں آپ کو
ریگولر پارٹ آف مائی شو.
میں آپ کو پوئمز دیکھ کر جاؤں گا, آپ پڑھیں گے,
یو ول بیکم اے ریگولر. میں نے تو ابھی آپ کا یہ بھی لکھا کہ کاندھے پہ تو ہر شخص لیے پھرتا ہے سر کو, سردار وہی ہے جو سردار پہ لائے. کیا بات ہے صاحب, یعنی الفاظ کو کیا خوبصورت طریقے سے باندھا ہے کہ حقیقت میں دریا کو کوزے میں بند کر دیا ہے کہ کاندھے پہ تو لیے پھرتا ہے کاندھے پہ تو ہر شخص لیے پھرتا ہے سر کو. سردار وہی ہے جو
سردار وہی ہے کہ
جو کہ وہ جو سردار
ہی ہے کہ جو سردار پلائے سردار پلائے. وہ میرا اسی طرح کا ایک شعر ہے کہ لہو پلایا جسے وہ لہو کا پیاسا ہے.
کیا بات ہے, لہو پلایا جسے وہ
لہو کا پیاسا ہے, جو ڈھال تھا میری مجھ کو نڈھال کرنے لگا. دونوں مصروں میں وہ تناسبی لفظ ہے کہ لہو پلایا جسے وہ لہو کا پیاسا ہے جو ڈھال تھا میری مجھ کو نڈھال کرنے لگا. تو بہرحال میں یہ آپ کو ایک اور پنجابی کی نظم سنانا چاہتا ہوں, اور یہ بھی اسی حوالے سے ہے کہ ہماری جو انسان کی جو کوتاہی ہیں اس کے حوالے سے, اس کا عنوان ہے کہ سچی گال.
سچی گال,
رخ نہیں کھاندا اپنے پھل نو, درخت
اپنے پھل کو نہیں کھاتا,
رخ نہیں کھاندا اپنے پھل نو اپنی چھاں ہیٹھا نہیں بہندا. تو پاندے وچ سڑ کے یارو اپنی چھاں دوجیاں نو دیندا.
کیا بات ہے, تو پنج
تو پاندے وچ سڑ کے یارو اپنی چھاں دوجیاں نو دیندا, خوب پیندا نہیں اپنا پانی, دوجیاں نو سیراب ہے کرتا, دیوے تھلے ہنیرا ہوندا چانن سارے گھر وچ پردا.
کیا بات ہے سر,
تین چیزاں
دیوے تھلے ہنیرا ہوندا چانن سارے گھر وچ,
تین چیزاں نے رخ اور کھواں تے دیوا. رخ نہیں کھاندا اپنے پھل نو اپنی چھاں ہیٹھا نہیں بہندا, توپاں دے وچ سڑ کے یارو اپنی چھاں دوجیاں نو دیندا, خوب پیندا نہیں اپنا پانی دوجیاں نو سیراب ہے کردا, دیوے تھلے ہنیرا ہوندا سارے گھر وچ چانن پردا, کہن نو میں واں نائب رب دا. کہن نو میں واں نائب رب دا, سب تو اچا سب تو آلہ, پر سچی گل اندروں اے وے نہ میں رخ نہ خوہ نہ دیوا.
کیا بات ہے, یعنی میری اپنی مفادات پہلے ہوتے ہیں مگر یہ بے جان چیزیں
مجھے بہت آگے ہیں,
بہت آگے ہیں, بہت آگے ہیں. بہت خوبصورت جی ڈاکٹر صاحب, کوئی اور
جی. میں ایک اردو کی ایک دو اشعار میں
ارشاد پلیز,
کہ امام بھی نہیں ہے کوئی, امام بھی نہیں ہے کوئی, رخ بھی قبلہ رو کہاں, امام بھی نہیں ہے کوئی رخ بھی قبلہ رو کہاں, اس نماز عشق میں اذاں کہاں وضو کہاں.
کیا بات ہے, اس نماز عشق میں اذاں کہاں وضو کہاں.
امام بھی نہیں ہے کوئی رخ بھی قبلہ رو کہاں, اس نماز عشق میں اذاں کہاں وضو کہاں.
کیا بات
ہے, اور جدائی کا جو درد ہے,
جدائی کا جو درد
وہ کچھ دنوں کی بات ہے,
جدائی کا جو درد ہے کچھ دنوں
وہ کچھ دنوں کی بات ہے, پھر اس کے بعد جانے من میں کہاں اور تو کہاں.
یہ تو یہ دس از ناٹ اے سیریس شعر,
کیا
آپ کی ساری پوئٹری کے بعد دس از ناٹ اے, یہ تو جس کے ساتھ
نہیں
آپ اس سے پوچھیں. جب جہاں جدائی ہوتی ہے نا ڈاکٹر صاحب, تو جن سے ہم جدا ہوتے ہیں نا تو وہ ہماری سانسوں میں آ کے بس جایا کرتے ہیں.
وہ آپ کی بات ٹھیک ہے, لیکن آج کی دنیا میں ایسے بھی جدائیاں ہو رہی ہیں کہ اس کے بعد آدمی اپنی دنیا داری کے, یعنی یہ حوصلہ دینے کی والا بھی شعر ہے, یہ حوصلہ بھی آپ حوصلہ کے لیے تو کسی کو حوصلہ تو دیں گے نا, کچھ یار کوئی گل نہیں.
میں تڑی شاعری دی مرتکب ہوئی پر اے غلط ہے, میں تندو سے جڑیاں جدائیاں نے نا انہاں جدائیاں کے بعض لوگ آ کے سڑیاں سواں چ بس جاندے نے, اسی انہاں دا نام ہی نہیں لیندے, اسی انہاں دا ہر وقت ذکر بھی نہیں کردے, پر اسی سا اندر لے کے جانے ہیں تو انہوں نے سوچ لیا, سا باہر کڈنے ہیں تو انہوں نے سوچ لیا.
بالکل صحیح, بالکل صحیح.
ڈاکٹر صاحب ہمارے ساتھ موجود ہیں, ڈاکٹر خالد جاوید جان صاحب, بہت خوبصورت پوئٹری ہے آپ کی, وی آر لکی ٹو ہیو ہم ہیئر اینڈ تھینکس ٹو جناب لیا ملک. ڈاکٹر صاحب, اس وقت کی دنیا کا سب سے بڑا المیہ عام آدمی کا یہ ہے کہ ایک تو ہمیں غم دوران نے مارا ہوا ہے, ایک ہم اپنے رشتہ داروں سے اپنے سگے بھائی بہنوں سے بھی بعض اوقات بات کرنے سے گریزاں رہتے ہیں, ہم دوستوں پہ زیادہ اعتبار کر لیتے ہیں اور یہی ہم اپنے بچوں کو سکھاتے جاتے ہیں, دوریاں بڑھتی چلی جا رہی ہیں. دس از ہاؤ آئی لک ایٹ اٹ. ये जो मोहब्बत है ये बहुत बड़ा जज्बा है, यानी उसी एक घर में एक माँ बाप की गोद में परवरिश पाते हुए वही बहनों भाइयों के लिए लड़ते मरते हुए आगे आगे हम इस तरह डिवाइड हो जाते हैं। और मुझे कोई ऐसी पोएम अपनी सुनाइए जो उस मोहब्बत का इजहार हो, चाहे वो आजकल मेंटल इलनेस बड़ी कॉमन हो गई है, और आई वन ऑफ द रीजन ऑफ द मेंटल इलनेस आई वुड से इज differences between husband and wife. If husband and wife they do not go together hands in hand, तो आपके बच्चे आपकी frustration को सफर करते हैं,
बिल्कुल,
और वो बच्चे mental illness का शिकार होते हैं in the long run. So this mental illness starts from the home, from womb of the mother, माँ की कोख से के बच्चा, तो आप तो डॉक्टर हैं, बच्चा तो माँ की कोख में भी सुन रहा है, महसूस कर रहा है, माँ के डिप्रेशन को महसूस कर रहा है, माँ के गम को महसूस कर रहा है. तो कहने की बात यह है कि ये जो